ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. بدنگاہی کے سلسلے میں بات چل رہی ہے. کل بتلایا تھا کہ اس راہ میں سب سے بڑا جو معنی ہے وہ یہ بدنگاہی ہے. اس سے اپنے آپ کو بچانے کا بہت زیادہ اہتمام کرنے کی ضرورت ہے. کسی چیز کا نقصان اگر کسی آدمی کے سامنے واضح ہو اور اس کو اس کے اس نقصان کا یقین ہو تو ضرور وہ اپنے آپ کو اس سے بچائے. بجلی کا کھلا ہوا تار, ہو سکتا ہے آپ نے زندگی میں کبھی یہ منظر نہ دیکھا ہو کہ کسی کوئی وہاں چپکا اور مر گیا, لیکن آپ سنتے رہتے ہیں. آپ کو اس کا علم الیقین ہے, عین الیقین نہیں ہے, اور حق الیقین کا تو سوال ہی نہیں پیدا ہوتا. تو بہرحال آپ نے کبھی اپنی آنکھوں سے کسی کو بجلی کے تار سے چپک کر کے مرتے ہوئے نہیں دیکھا, لیکن سنتے ہیں, اور سنا بھی ایسا کہ اس کا آپ کو یقین ہے. اس کا نتیجہ یہ ہے کہ کبھی بھی آپ بجلی کے کھلے ہوئے تار پر کو ہاتھ نہیں لگائیں. اگر کوئی آپ کو کوئی مٹھائی کا باکس لا کر کے ہدیے میں پیش کرے, کہ یہ مٹھائی ہے بہت مشہور مٹھائی ہے, فلاں متھرے کے پیڑے ہیں, فلاں جگہ کی مشہور مٹھائی ہے, لیکن اس میں ایک پیس ایسا ہے جس میں زہر ہے, وہ کون سا ہے؟ وہ اتنا یقین ہو, اب آپ جو ہے اس مٹھائی کو ہاتھ نہیں لگائے. حالانکہ یہاں وہ نقصان جو ہے وہ اگر اس میں 50 عدد ہیں پیڑے کے اور ایک پیڑے کے اندر زہر ہے تو گویا 2% بات ہوئی نقصان, باقی 49 پیڑے تو وہ ہیں جس میں زہر کا کوئی اثر نہیں ایک پیڑے میں ہے, لیکن اس 2% والے احتمال کی وجہ سے آپ ہاتھ نہیں لگائیں گے, اس لیے آپ کو یقین ہے کہ یہ ہے زہر والا اسی میں. اس لیے کسی چیز کا یقین یہ اصل اہمیت رکھتا ہے. آج ہم کو قرآن اور حدیث میں جن چیزوں کا نقصان بتلایا گیا, ہمارے اکابر اور اسلاف آج تک جن چیزوں کو اپنی زبان سے کہتے چلے آئے اور اپنے عمل سے برت کر کے اس سے بچنے کا اہتمام کرتے چلے آئے, لیکن ان ساری چیزوں کو پڑھنے سننے کے بعد بھی ہمارے اندر یقین نہیں پیدا ہوتا, یہی چیز ہے جس کی وجہ سے ہمارے لیے گناہوں سے بچنا مشکل ہو گیا. ورنہ یقین ہوتے ہوئے کبھی آدمی گناہ کا ارتکاب کر سکتا نہیں. حضرت پیر ذوالفقار صاحب دامن برکاتہ نے بڑی اچھی مثال دی, فرماتے ہیں ایک نوجوان آیا ایک اللہ والے کے پاس, کہا کہ حضرت یہ بدنگاہی جو ہے یہ حسین عورتوں اور مردوں کو دیکھنے سے طبیعت باز نہیں آئی, چاہنے کے باوجود اپنے آپ کو بچا نہیں سکتا, کوئی تدبیر بتا لی. انہوں نے کہا تدبیر تو ہم آپ کو بتلا دیں, ایسی تدبیر جو بالکل مؤثر اور کارگر ہے, البتہ ایک شرط ہے. کیا شرط ہے؟ हमारा एक काम कर दो, तो जरूर कर देंगे। या देखो हम एक दूध का भरा हुआ प्याला आपको देंगे, वो खुला जगह बुजुर्ग रहते शहर की दूसरी तरफ रहते थे, वहाँ उनको पहुँचा दो। कहा ठीक है जरूर, लेकिन कहा उसमें एक शर्त है, वो ये है कि उसमें से कतरा भी गिरने न पाए। अगर ऐसा होगा तो मैं आपके साथ एक हट्टा कट्टा मजबूत तवाना आदमी भी साथ में भेजूंगा जो आपके साथ जाएगा, जहाँ एक कतरा गिरा बरसरे बाजार दो जूते आपको लगाएगा। उसको एहसास तो ठीक, बहरहाल मंजूर कर लिया और दिया उसको पूरा प्याला लबालब भर करके दिया। अब ये नौजवान जो है बहुत एहतियात के साथ बचा बचा करके, उसको ये डर है कि साथ में मेरे पास लगा हुआ, अगर एक कतरा भी नीचे गिरेगा तो ये लोग सारी दुनिया के सामने मेरी रुसवाई हो जाएगी, जूते मारेगा। बहुत बहरहाल वो लेकर के पहुँच गया, तब वहाँ पहुँचा दिया। उसके बाद आया उन बुजुर्ग की खिदमत में, हजरत आपकी वो शर्त पूरी कर ली। तो क्या हुआ? कहा कि वो प्याला आपने जो कहा था आपकी शर्त के मुताबिक एक कतरा भी नीचे गिराए बगैर वहाँ पहुँचा दिया। कहा अच्छा, ये बात तो काम तो कर लिया, लेकिन ये बताओ कि रास्ते में कितने हसीन नजर आए तुमको? कहा हसीन कहा, मेरा सारा युद्ध इसमें लगा हुआ था, कौन हसीने क्या है रास्ते में मुझे पता ही नहीं। बस यही एहसास, अल्लाह वाले जो होते हैं वो ये समझते हैं कि इस गुनाह का इंतकाब करने की वजह से बरसरे बाजार यानी बरसरे महशर हमारी रुसवाई हो, और इसी रुसवाई के डर से वो अपने आप को गुनाह से बचाते हैं। तो गुनाह से बचाने का अहतमाम बहुत ज़्यादा ज़रूरी है। ऐसे भी अकाबी ये फरमाते हैं कि देखो नेकी कर लेना आसान है, बैठ जाएँ एक दो पारे पढ़ लीजिए, जो है सलात उल तस्बीह पढ़ लीजिए, लेकिन गुनाहों से अपने आप को बचाना ये बड़ा मुश्किल। तो गुनाहों से बचाने की मेहनत जो है ना, ये एक दिन की मेहनत नहीं है, सारी ज़िंदगी की है। वो तो करते ही, हम भी करते हैं, आपको भी करनी है। कोई आदमी कितने ऊँचे मकाम पर पहुँच जाए अहलुल्लाह में से, तो अभी उसको तो उसको भी अपने आप को गुनाह से बचाने के लिए तो मेहनत करनी ही पड़ेगी। इस मेहनत के सिलसिले को जारी रखना ही पड़ेगा। एक बुजुर्ग ने अपने मुरीद से ही कहा कि भाई देखो अपने आप को जो है ये फला गुनाह से, भाई उसको झूठ बोलने की आदत थी, बस तुम झूठ के छोड़ने पर मेहनत करो। 40 साल मेहनत की तब वो इस बात पर काबिल हुआ कि अपने आप को झूठ से निजात दे सके। देखो ये मेहनत कोई मामूली मेहनत नहीं है। हम लोग जो हैं बस आ जाते हैं और ऐसी मजालिस में पहुंच जाते हैं, सुन लेते हैं, दिल में उसका एहसास और ख्याल भी आ जाता है, लेकिन फिर उस पर अमल करने के लिए जिस जो है मुजाहदे की, जिस अज़्म मुसम्मम की ज़रूरत है, उसको हम इस्तेमाल नहीं करते। अगर थानी रहमतुल्लाह अलैह फरमाते हैं कि तसव्वुफ का खुलासा जो है दो चीज़ें हैं, जो काम करने के हैं पूरा पुख्ता इरादा कर लो और हिम्मत करके उसको कर लो, चाहे आपका नफ्स किसी हाल में भी करने के लिए तैयार न हो। आपका नफ्स उसको करने के लिए आमादा नहीं, उसको बहुत भारी मालूम हो रहा है, लेकिन आप अपने इरादे को पुख्ता करके और हिम्मत से काम लेकर कर लो। और जो बचने की चीज़ें हैं, आपका नफ्स आपको उसमें डालने की पूरी भरपूर कोशिश करेगा, लेकिन आप हिम्मत से काम लेकर के और अपने इरादे को पुख्ता रखते हुए अपने आप को उससे रोक लो, बचा लो। बस करने की चीज़ों को अज़्म मुसम्मम के साथ हिम्मत से काम लेते हुए कर लेना, और बचने की चीज़ों से अज़्म मुसम्मम के साथ हिम्मत से काम लेते हुए अपने आप को बचा लेना, ये पूरे तसव्वुफ का खुलासा है। ये जितने भी काम हैं इख्तियारी, देखो हज़रत थानी रहमतुल्लाह अलैह बड़ी यानी ऐसी मुदल्लल बात फरमाते हैं जो एक आदमी समझ ले उसको, उसके लिए आसान। हज़रत फरमाते हैं कि देखो ये सारी इख्तियारी चीज़ें हैं, इख्तियारी कोई भी काम आदमी जो अंजाम देता है वो उसके इख्तियार में होता है, उसी को अंजाम दे सकता है। और जितने भी इख्तियारी काम हैं, अहले फ़लसफ़ा के यहाँ एक कायदे कुल्लिया है कि इख्तियारी काम जो होता है उसका करना भी इख्तियार में और छोड़ना भी इख्तियार में। ये उंगली है, मैं अपने इख्तियार से उसको यहाँ हिला रहा हूँ, मैं अपने इरादे और इख्तियार से हिला रहा हूँ। जब अपने इरादे और इख्तियार से हिला रहा हूँ तो मैं उसको रोकना चाहूँगा तो रोक भी सकूँगा। ये नहीं हो सकता कि हिलाऊँ तो अपने इरादे से और रोकना चाहूँ तो रोक न सकूँ, ये नहीं, ये नामुमकिन। ये जितने भी इख्तियारी काम हैं, जिद्दैन से आदमी की कुदरत का ताल्लुक होता है, यानी आदमी जिस तरह उसको कर सकता है इस तरह उसको छोड़ भी सकता है, दोनों से। ये नहीं हो सकता कि कर सकता है लेकिन छोड़ नहीं सकता, अगर ऐसा है तो वो इख्तियारी नहीं है, वो गैर इख्तियारी। जैसे एक आदमी को बुढ़ापे में बीमारी हो जाती है, पार्किंस लर्जा कंपवा जिसको कहते हैं गुजराती के अंदर, वो हाथिल सा, अब एक बड़े मियाँ का हाथ हिलना, कोई बच्चा देख करके दादा ये हाथ काय को हिलाते हैं, काय को कब से मैं देख रहा हूँ, थक जाओगे। और दादा क्या कहते, बेटा मैं नहीं हिलाते, तो खुद हिल रहा, तो ये उसको रोकना चाहे तो अभी रोक सकता। तो ये जितने भी इख्तियारी काम, सारे इख्तियारी कामों के सिलसिले में ये उसूल याद रख, नमाज अपने वक्त पर पढ़ना ये हमारे इख्तियार में, छोड़ भी सकते। इसी तरह बचने के कामों के अंदर तो हजरत रहमतुल्लाह अलैह फरमाते हैं कि सारे इख्तियारी कामों में ये उसूल है। अब ये दुश्वारी कहाँ से पेश आती है? दुश्वारी जो पेश आती है वो आदमी की आदत की वजह से है, की वजह से। एक आदमी है जो है अभी उसको पान में तंबाकू खाने की आदत पड़ी नहीं आदत, अब उसको आप तंबाकू देंगे तो तंबाकू खा भी सकता है और छोड़ नहीं खाता। इसलिए लेकिन एक आदमी है कि एक ज़माने तक पान में तंबाकू खाते खाते उसके मिजाज में उसको ऐसा अपने बिठा लिया कि अब उसको यूँ कहते हैं भाई तंबाकू छोड़ दो, क्या मुझसे तंबाकू नहीं छूट सकता? ये तो जुमला बोल रहा है नहीं छूट सकता, ये गलत। ये जो नहीं छूट सकता इसलिए कि एक ज़माने से करते 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 ये चीज़ उसकी तबीयत में जो है व्यवस्थ हो गई, अब उसके लिए छोड़ सकता नामुमकिन है नहीं, मुमकिन है। हाँ, आदत डाल देने की वजह से अब छोड़ना उसके लिए क्या हो गया, मुश्किल हो गया। लेकिन जिस तरह उसने आदत डाली है इसी तरह उसको छोड़ भी सकता है। कैसे? कि भाई बड़ा मुश्किल है छोड़ना, लेकिन फिर भी हिम्मत करके अपने आप को बचा लिया बदनिगाही से। बचना बड़ा मुश्किल था लेकिन बहुत हिम्मत, मर जाऊंगा लेकिन किसी ने कहा बड़ी हसीन होता नहीं, मर जाऊंगा लेकिन मैं नहीं देखूँ, बहुत गिरा गुजरा उसके लिए, बहुत हिम्मत से काम लेकर अपने आप को इस मरहले से वो पार कर पाया, लेकिन बहरहाल कर दिया। अब देखो ये पहली मर्तबा जो उसने अपने आप को रोका ना, पहली मर्तबा रोकने के लिए उसको बहुत ज़्यादा हिम्मत से और अज़्म इरादे से काम लेना पड़ा, बड़ी कुव्वत इस्तेमाल करनी पड़ी। अब फिर दोबारा तो एक मरतबा हिम्मत इस्तेमाल कर चुका है, समझाया कि नहीं, अब दोबारा इसी तरह जब सूरत पेश आई अब भी तकलीफ होगी, लेकिन पहले ही मरतबा में अपने आप को रोकने पर जो तकलीफ हुई थी वैसी नहीं होगी, फिर उससे कुछ कम, 1% कम, समझ लो 100 में से। फिर तीसरी मरतबा उसको एक मिसाल से यूँ समझिए, जैसे किसी को खुजली की बीमारी है, ख़ारिश की बीमारी हो गई, खुजली की तबीयत में खुजलाने का तकाजा पैदा हुआ, अब वो खुजाना गुजार है ना, उसमें गुजार ये बदनिगाही की हालत आने में फिलहाल ने अजीब बात फरमाई कि बदनिगाही में भी जो मज़ा आता है ना वो ऐसा ही है जैसा कि खुजली में आता है। खुजली का मज़ा कैसा कि खुजाते हुए तो लुत्फ आया, खुजा लिया अब जलन हो रही है, चिल्ला रहे हैं, शोर मचा रहे हैं, मर गया, बहुत जलन हो रही। तो यही हाल बदनिगाही का है कि बदनिगाही करते हुए मज़ा तो आता है लेकिन बाद में फिर उसकी वजह से आदमी के जो है उसको भुगतना पड़ता है। एक मरीज ने अपने शेख से कहा, हजरत जब कोई हसीन सूरतें सामने से गुजर रही होती है तो अपने आप को नहीं रोक सकता, नफ्स यूँ कहता है जरा देख लेना फिर मौका नहीं मिलेगा, हसरत रह जाएगी, पता नहीं कैसी हसीन सूरत है, बेचैन हो जाता। तो कहा अच्छा ये न देखने की हसरत कितनी देर तक थी? तो कहा 2 मिनट। वो गुजर गई, उसके बाद खत्म। तो अगर देख लो तो का देख लेने के बाद अब जो उसकी शक्ल दिल में आ गई, 2-4-5 दिन तक वो जाती ही नहीं, बार बार तस्वुर में आकर परेशान करती है। गोया 72 घंटे तक और 96 घंटे तक, 3 दिन तक, 4 दिन तक जो है वो अपने इसी दिलो दिमाग में मुझे जो है सताती। कहा अगर ये 72 और 96 घंटे की तकलीफ से बचने के लिए 1-2 मिनट की तकलीफ अगर बर्दाश्त कर लो तो सौदा सस्ता है। तो हकीकत तो ये है कि आदमी को हिम्मत से, तो मैं मिसाल दे रहा था कि खुजली की बीमारी जिसको होती है, या बीमारी किसी को न हुई हो लेकिन हर कोई ही शायद ऐसा हो जिसको कभी कोई जख्म न हुआ। ये जख्म जो होता है जब वो मुंदमिल होता है, गुजराती में कहते हैं उस पर रूझ आती, रूझ यानी वो ठीक होने लगता है, तो जिस वक्त वो मुंदमिल होने लगता है तो उस जगह पर एक जो है खुजलाने की कैफियत पैदा होती है। अब वो आदमी जहाँ वो मुंदमिल होने का मरहला आया और उसमें जो खुजलाने की का तकादा हुआ उसमें खुजा डाला, तो फिर वही जख्म ताज़ा हो जाएगा। जिंदगी भर अगर वो अपने आप को नहीं रोकेगा तो कभी ये जख्म मुंदमिल होने वाला नहीं। लेकिन अगर जो है जिस वक्त वो मरहला आया, तबीयत में तकाजा पैदा हुआ खुजलाने का, लेकिन उसने अपने आप को हिम्मत करके रोक लिया, दो हिम्मत करके रोका, बस थोड़ी देर के बाद वो तकाजा क्या हो जाएगा, खत्म हो जाएगा। फिर इसी तरह फिर कुछ वक्फे के बाद दोबारा तकाजा पैदा हो। अब वो पहले वाले तकाजे को जब उसने हिम्मत करके दबाया था ना, तो दूसरे वाले तकाजे को भी हिम्मत करके वो दबा सकता है। पहली मरतबा जितनी हिम्मत करनी पड़ी थी 100 पावर की, अब 100 पावर नहीं बल्कि 99 पावर वाली हिम्मत करनी पड़ेगी। इसी तरह धीरे 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 उसकी हिम्मत क्या होगी, बड़े हिम्मत में तरक्की होगी और वो तकाजे में क्या होगी, कमी होगी। पर एक वक्त आएगा कि मामला खत्म। बस यही हाल है, बद निगाही से अपने आप को बचाना। हमारे ताल्लुक वाले बहुत से 10 दिन तक बहुत बद निगाही से बचा, अल्हम्दुलिल्लाह फिर मुब्तला हो गया। ये 10 दिन की मेहनत पर आपने पानी फेर दिया है? और अब का नहीं, मुश्किल हो गया। तुम खुद लिख रहे हो 10 दिन तक बचाया, खुद लिख रहा है कि 10 दिन तक बचा नहीं की, इससे मालूम है कि आप अपने आप को बदनिगाही से बचा सकते हैं, आपकी तहरीर गवाह है। और फिर ऊपर से यूं भी दावा करते हो कि मैं अपने आप को नहीं बचा रहा, वो तो ज्यादा बातें आदमी करते हैं। ये हकीकत तो यह है, हज़रत रहमतुल्लाह अलैह, हज़रत थानवी रहमतुल्लाह अलैह ने बहुत अजीब व गरीब बात की। हज़रत के यहाँ तो ये उमूर इख्तियारिया गैर इख्तियारिया की बड़ी तकसीम ज़िम्नन बात हमारे मौजू से ताल्लुक नहीं रखती। बहुत से अहबाब कहते हैं, अभी 2 रोज पहले एक साथी ने जो है कहा कि दुआ में रोना नहीं आता, बहुत कोशिश करते हैं। हज़रत थानवी रहमतुल्लाह अलैह वही उसूल, वही रोना कैसी चीज़ है, इख्तियारी है कि गैर इख्तियारी, रोना गैर इख्तियारी, दुआ के अंदर रोना क्या है, गैर इख्तियारी, बिलकस्त रो नहीं सकता। हाँ बिलकस्त रोने जैसी शक्ल बना सकता है, जैसा रात को आपने सुना होगा है? एक तो रोना है, एक तो बुका है, और एक है तबाकी, यानी रोने जैसी शक्ल बना है, ये अलग चीज़। बाहर हकीकी बुका इख्तियारी नहीं है, वो क्या है, गैर इख्तियारी। अब रोना नहीं आता तो परेशान है। अगर थानी मंत्री ने उसको बता दिया कि जब ये चीज़ हमारे इख्तियार में नहीं है तो अब इस पर अगर रोना नहीं आता तो परेशान होने की ज़रूरत नहीं। आज बात चीज़ें अच्छी हैं, बात चीज़ें अच्छी हैं, बात कैफियत, लेकिन वो कैफियत है इख्तियारी नहीं। अच्छी है अगर हो जाए अल्लाह का शुक्र अदा करो, नहीं होती तो उसकी वजह से गमगीन और परेशान होने की ज़रूरत, दुआ में रोना आ जाए तो अच्छी चीज़ है, लेकिन नहीं आवे तो आप उस पर रो रहे हैं, उस पर गमगीन हो रहे हैं कि रोना क्यों नहीं आता। ये गैर इख्तियारी चीज़ थी, इस पर आपको गम करने की ज़रूरत नहीं। अब है कि रोना लाने के लिए उसकी भी तदबीरें बताइए शेख, तो उसको अमली जामा पहना सकते हैं, बाकी उसकी वजह से दिल गिरफ्तार होने की, दिलगीर होने की ज़रूरत नहीं, ये उसूल है। तो इसी तरीके से इस राह के अंदर ये इख्तियारी बात चल रही थी, इसी बंदनिगाही کہ بدنگاہی جو آدمی کرتا ہے اس سے بچنا کیوں مشکل ہو گیا. میں نے کہا مثال دی جیسے کہ آدمی تمباکو کھاتا ہے پان میں, اب عادی ہو گیا, اب اس کو کہیں چھوڑ, کیا میں نہیں چھوڑ سکتا؟ کیوں نہیں چھوڑ سکتا؟ یہ چھوڑنا حالانکہ اس کے اختیار میں ہے لیکن عادت پڑ جانے کی وجہ سے اس کے لیے ذرا مشکل ہو گیا. اس کو ناممکن تو نہیں کہیں گے, مشکل کہیں گے. اور مشکل یہ آئی کی وجہ سے, عادت کی وجہ سے, ورنہ یہ عادت نہ ہوتی تو مشکل کا سوال ہے. حالانکہ یہی تمباکو پہلے دن جب کھایا تھا تو منہ میں ایک پتا آ جانے کے بعد ہی چکر آ گئے تھے. اس دن ہی اگر کوئی کہتا آئندہ کھانا نہیں, کبھی نہیں کھانا, اس دن تو چھوڑنا بڑا اچھا. لیکن کھاتے کھاتے اب ایسی عادت پڑ گئی کہ چھوڑنا مشکل. جو لوگ نہیں کھاتے وہ سوچتے ہیں پتا نہیں اس میں کیسا مزہ آتا ہو. شراب کا حال ہی ایسا, شراب جیسی بدبودار کوئی چیز نہیں. کوئی دوسرا پی کر کے آتا ہے تو ہماری کیسی ہو جاتی ہے, ہماری طبیعت خراب ہو جاتی ہے اس کی بدبو سے. اور اس نے اس کے ذائقے میں بھی کوئی مزہ نہیں, اس کا ذائقہ بھی کڑوا. لیکن شرابی اس کے عادی ہیں, ان کو اس کے بغیر چین نہیں. جو نہیں پیتے وہی سوچتے ہوں کہ پتہ نہیں کیسی مزیدار ہوگی, کچھ بھی نہیں. یہ کیوں اس کو مزہ آ رہا ہے؟ عادت نہیں, کیا کی وجہ سے؟ بس یہ بدنگاہی جو ہے نا, اس بدنگاہی سے بچنا ذرا مشکل معلوم ہوتا ہے, لیکن ہمت کر کر کے اپنا آپ کو بچاؤ, پھر اس بچنے میں آپ کو کیا لائے گا؟ مزہ آئے گا. حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ کی جو روایت ہے فرماتے ہیں کہ مجھے زندگی کی ہرس اور تما نہیں ہے, مگر اس لیے کہ گرمی کے دنوں میں روزہ رکھوں. اب گرمی کے دنوں کے روزے بڑے تکلیف والے, لیکن اس میں ان کو کیا آ رہا ہے؟ تو اسی طریقے سے یہ بدنگاہی سے بچنے میں بھی کیا آئے گا؟ مزہ آئے گا. علامہ بسیری رحمۃ اللہ علیہ کا ایک قصیدہ ہے, قصیدہ بردہ بڑا, حضرت ماں ابراہیم صاحب پٹنی دامت برکاتہ نے اس کی شرابی بہت عمدہ لکھی ہے, اور ضرور پڑھو اس کو, خریدو, بڑی مؤثر چیز ہے. اور جو ہے وہ حضور کے یہاں بڑا مقبول ہے. تو بہرحال اس میں ایک شعر ہے, النفس کتی فلے ان تحمل ہو شب بالا حب الرضائے و ان تفتم ہو ان فتیم. تمام کاموں میں نفس کا حال بچے کی طرح ہے کہ اگر تم اس کو چھوڑ دو گے تو وہ اسی دودھ پینے ہی کے اندر جوان ہو جائے گا, اور اگر دودھ چھڑاؤ گے تو بچے کے دودھ کا زمانہ جب ختم ہونے والا ہوتا ہے, ڈیڑھ سال ایک سال دودھ پیا, اب اس کے دودھ چھڑوانا. تو دودھ چھڑوانے کا جب وقت آتا ہے تو مائیں تدبیریں کرتی ہیں دودھ چھڑوانے کے لیے اس کو. اب اس زمانے میں یہ بچہ بہت طوفان کرتا ہے, بہت ہنگامہ مچاتا ہے, نہ خود سوتا ہے, نہ ماں کو سونے دیتا ہے, نہ گھر کے کسی آدمی کو سونے دیتا ہے. جہاں وقت آیا شور مچائے گا, کوئی دوسرا کچھ کھانے کو دیتے ہیں تو وہ لینے کے لیے تیار نہیں ہے, بس اس کو تو دودھ ہی پینا ہے مانا, تو زبردستی وہ ماں کی کھاتیوں کے اوپر چمٹ جائے گا اور یہ کرے گا. اب اگر اس کی اس بے چینی کو دیکھ کر ماں ذرا رحم کھا لے اور یوں سوچے کہ یار یہ بچہ بیچارہ پریشان ہو رہا ہے, چلو ایک آدھ مرتبہ دودھ پلا دوں, تو پھر یہ کبھی دودھ چھوٹ سکتا, یہ جوان ہو جائے گا, جوان جوان, اور دودھ کی عادت نہیں چھوٹے. ہمارے حضرت رحمۃ اللہ علیہ جو ہے خان صاحب کے حوالے سے سناتے تھے, کہ ان کی کتاب ہوئے تھے, ایک جوان کو میں نے دیکھا کہ وہ اپنی ماں کو گرا کر زبردستی اس کا دودھ پی رہا. تو بہرحال یہ عادت چھوٹتی نہیں. تو اب دیکھیے یہ دودھ کو چھڑانے والی عادت. اب یہاں اگر اس پر ذرا بھی رحم کھائے گی ماں تو دودھ چھوٹنے والا نہیں, اسی حالت میں وہ بڑا ہوتا جائے گا. لیکن نہیں, وہ ماں بھی اس کو خود کو بھی بہت تکلیف پہنچتی ہے اس دودھ چھڑانے کے زمانے میں, مگر وہ اس تکلیف کو برداشت کرتی ہے, یہاں تک کہ پھر وہ دودھ چھوٹ جاتا ہے. اب یہ بچہ دودھ کیوں نہیں چھوڑتا؟ وہ اس لیے نہیں چھوڑتا, وہ نہیں سمجھتا ہے کہ میری غذا میرے ہاتھ سے چھین جا رہی ہے, میں ختم ہو جاؤں گا. لیکن اس کو پتہ نہیں کہ یہ دودھ چھوٹنے کے بعد جب غذا کھانا شروع کرے گا تو ابھی تک ایک ہی ذائقہ ہے جو اس کے منہ میں جا رہا ہے, دودھ کا ذائقہ, اور کوئی ذائقہ دنیا کا اس نے چکھا نہیں. لیکن جب غذا پر آئے گا تو دنیا میں ایسی ایسی غذائیں, ایسے ایسے ذائقے, ایسے ایسے لطف اور مزیدار چیزیں, اس کو پتہ ہی نہیں. جب یہ چھوٹے گا تو وہ ملے گا. اسی طریقے سے یہ بدنگاہی کا مزہ ہمارا نفس چھوڑنے کے لیے تیار نہیں ہے. لیکن بھائی چھوڑ دو, اس لیے نہیں چھوڑتا कि मेरा लुत्फ छीना जा रहा है, मेरा मजा छीना जा रहा है, लेकिन उसको मालूम नहीं कि इसको अगर कुर्बान कर दोगे अल्लाह के वास्ते तो कल जैसा कि मैंने सुनाया था, अब्दलतुहु ईमानन यजिदु हलावतहु फी कल्बी, इस पर अल्लाह ताला की तरफ से ऐसी ईमानी कैफियत अता की जाएगी कि जिसकी मिठास को वो खुद क्या करेगा, इसका इसके अंदर क्या मज़ा है, कुछ भी नहीं, ये तो खाली एक ज़ाहिरी शक्ल व सूरत है। हकीकी मज़ा तो अल्लाह की इताअत और फरमा बरदारी के अंदर। इसलिए भाई ये जो बदनिगाही के छोड़ने के लिए हमारे लिए दुश्वारियाँ पेश आती हैं, उसकी वजह यही है, काम करते नहीं मेहनत। हमारा हाल है कि किसी एक रविश पर रहते हैं, कोई मेहनत हमारी मुसलसल चलती ही नहीं। सही बात नहीं है, तो लोग खतूत भी आते हैं निकालने के लिए, तो एक अभी आए एक चार्जशीट की, उसकी कोई तस्वीर बता दी गई, उसके बाद जब कोई सताएगा तो उसका उसमें कोई तस्करा नहीं। हालांकि ज़रूरत है कि उस तस्वीर पर कितना अमल किया और उससे आपको कितना फ़ायदा पहुँचा उसको लिखो, ताकि आगे उसके मुताबिक मजीद हिदायत दी जाएगी। फिर एक साल के बाद जब सताएगा फिर वही शिकायत जिक्र की जा रही है, वही एक चीज़ है चल रही है, साल आठ साल से बैठे और सुलह रहा है सुलूक तय कर रहे हैं, लेकिन ये एक बीमारी है। बस हर साल एक खत में तो उसका तस्करा, उसमें जवाब दिया गया, तदबीर बताई गई, उस तदबीर पर कितना अमल किया वो कुछ पता नहीं, और फिर छः महीने के बाद एक साल के बाद जब खत आएगा तो फिर उसी की शिकायत होगी। ये सही तरीका नहीं। तो हकीकत तो ये है कि आप लगे रहें हर चीज़ के ऊपर एक मेहनत, और वो मेहनत जब मुसलसल की जाएगी अल्लाह ताला के यहाँ हर चीज़ के देने के लिए एक जो है ना आदमी से मुजाहदा मेहनत करवाई जाती है, वो मेहनत एक मतलूबा मकदार तक तो पहुँचती है, तो नेमत अल्लाह ताला की तरफ दुनिया का दस्तूर भी यही है। आपने पढ़ना लिखना सीखा, आप लिखना सीखे, एक दिन में लिखना आ गया, एक मुद्दत तक जो है आप गुरु के तहजी की सलेट के ऊपर कापी के ऊपर मश्क करते रहे तब लिखना आया। आप अच्छे कारी हैं तो ये हरूफ की अदायगी और ये जो आपके अंदर ये खूबी आई अकेरात की, तो क्या एक दिन में आ गई थी? मुद्दतों तक आपने उसकी मशक की, उसके पीछे लगे रहे, तो ये चीज़ आई हर चीज़। एक आदमी अच्छा ड्राइवर है तो ड्राइविंग को एक दिन में आ जाती है, बड़ी में कोई भी काम उसके लिए मेहनत करना पड़ेगा। तो बहरहाल ज़रूरत है इसकी कि अपने आप को इन मेहनतों में लगाएं। हमारा हाल तो ये मेहनत, मैं पहले भी बार बार कहता रहा कि मेहनत बड़े जोश व खरोश के साथ दो बातें सुन ली तो जोश पैदा हुआ, आज तो अब तो मैं ये शुरू ही कर दी, और वो मेहनत एक दिन में भी टाइम टाइम भी ख़त्म हो गया। कुछ जैसे नमाज को खुशू खुशू से पढ़ना, मैं बार बार इशारा देता हूँ कि खुशू खुशू से पढ़ने के लिए उसके मानी की तरफ तवज्जो करे, उसके अल्फाज की तरफ तवज्जो करो, आज तो नमाज इसी तरफ शुरू की शुरू और उसके अल्फाज की तरफ ध्यान देकर पढ़ना चालू भी किया, और जो है पिया का नामदों पर पहुँचे और गाड़ी पटरी से उतर गई है, वो ध्यान खत्म हो गया, दूसरी जगह चला गया, वो दूसरी जगह जो ध्यान गया उसका भी ध्यान नहीं रहा, यानी वो भी ख्याल नहीं रहा कि ये मेरा ध्यान हटा, अब तो सलाम फेरा तो भी ख्याल नहीं, अब 10 दिन गुजर गए तो भी ख्याल नहीं, 10 दिन के बाद आप फिर ख्याल आता है, अरे नमाज तो ध्यान से पढ़ रही, हमारी मेहनत का हाल ये है, यही हाल बदनिगाही का है। इसलिए भाई इस तरह काम नहीं चलता, दुनिया की मामूली चीज़ के लिए भी आदमी को लगा रहना पड़ता है, इसलिए ज़रूरत है कि आप लगे रहें अपने आप को गुनाहों से बचाने के लिए, मेहनत करते रहें। तदबीरें तो सब बताई गई, लेकिन उन तदबीरों को जिस अंदाज से अमल में लाना चाहिए और मुसलसल अमल में लाना चाहिए और इसमें लगे रहना चाहिए हिम्मत से काम लेकर के। अब ये हिम्मत का हज़रत थानी अब्दुल्लाह से किसी ने पूछा कि हिम्मत के अंदर कुव्वत कैसे आएगी, का हिम्मत के अंदर कुव्वत भी इस्तेमाल करने से आएगी, यानी हम अपनी इस हिम्मत को इस्तेमाल करेंगे तो ही उसमें। मैंने अभी बताया था कि पहली मरतबा खुजली से बचने के लिए हिम्मत जो की थी बहुत ज़्यादा की थी, अब दूसरी मरतबा उसी को करेंगे तो उसमें धीरे धीरे इस हिम्मत में कुव्वत आई तो ही तो आसान हुआ, आसान उसी वक्त होता है जबकि उसमें कुव्वत आती है। हिम्मत में कुव्वत भी इस्तेमाल के जरिए से ही आएगी, बगैर इसके अल्लाह ताला ने इंसान को जो कुव्वत अता फरमाए हैं। देखो दुनिया की चीज़ों का हाल तो ये है कि उसको आप जितना इस्तेमाल करेंगे उसमें कमज़ोरी आएगी, ये कुर्सी है ज़्यादा इस्तेमाल करेंगे तो वो जो है पुरानी हो जाएगी टूट जाएगी, कपड़ा है ज़्यादा इस्तेमाल करेंगे तो वो पुराना होकर के फट जाएगा, लेकिन हमें जो अल्लाह ने सलाहियत अता फरमाई है دیکھنے کی قوت، سننے کی قوت، چلنے کی قوت، تو یہ قوا ایسے ہیں کہ ان کو جتنا زیادہ آپ استعمال کریں گے اس میں ترقی ہوگی۔ ایک آدمی جو ہے روزانہ 2 میل چلتا ہے، 4 میل چلتا ہے، 10 میل چلتا ہے روزانہ، صبح واکنگ کرتا ہے، تو آپ کوئی یوں کہے گا یار اتنا چلے گا تیرے پاؤں تھک تھک ارے بھائی پاؤں ٹوٹ نہیں جائیں گے، بلکہ اس میں مزید اس کو بیٹھا رہتا ہے وہ بیکار ہوتا ہے چلنے والے کو۔ آپ بولنے کی پریکٹس کریں گے تو جتنا زیادہ بولیں گے آپ کی یہ صلاحیت آگے بڑھے گی۔ اللہ نے انسان کو اسی طرح کہ ہم بھی اپنی ہمت کو ان گناہوں سے بچانے کے لیے، بد نگاہی سے بچانے کے لیے استعمال کریں گے تو اللہ تعالیٰ اس کو، اللہ سے دعا کریں ہمت کے اندر قوت لانے کے لیے، ایک تو اس کو استعمال کریں، دوسرا اہل اللہ سے دعا کی درخواست کرنا، خود بھی دعا کرنا اور اپنے آپ کو اچھے ماحول کے اندر رکھنا، ان چار چیزوں کا اہتمام آپ کو کرنا پڑے گا، اس سے انشاءاللہ ان چیزوں میں قوت آتی ہے۔ بہرحال گناہ سے بچنے کے لیے تدبیریں کرتے، چنانچہ بندگاہی سے بچنے کے لیے بھی تدبیر بتائی، آدمی یہ سوچے علم یا عالم بے ان اللہ یار عقل بتلایا، آدمی تصور کرے کہ مجھے اللہ دیکھ رہا ہے، دیکھیے یہ مسجد ہے، اگر یہاں کیمرے لگے کوئی نہیں ہے اس مسجد کے اندر، خالی ہے، آپ تنے تنہا، لیکن آپ کو معلوم ہے یہاں کیمرے لگے ہوئے ہیں، میں جو کچھ بھی کر رہا ہوں، یہ کیمرہ جہاں اس کا صدر دفتر ہے وہاں اسکرین لگی ہوئی ہے، اور میں جو کچھ کر رہا ہوں وہاں بیٹھے ہوئے لوگ اس کو دیکھ رہے ہیں، تو یہاں کوئی نہ ہونے کے باوجود آپ اپنے آپ کو نامناسب کاموں سے گناہ آدمی جب کرتا ہے نا تو اس کے دل میں یہ ہوتا ہے کہ میں یہ گناہ چھپا کر کے کروں، کوئی مجھے نہ دیکھے، اسی لیے اگر کوئی دیکھنے والی ایک آنکھ بچہ چھوٹا بچہ وہ آپ کا کوئی بگاڑ نہیں سکتا، لیکن وہ بھی اگر دیکھ رہا ہو تو آپ گناہ کا کام نہیں کریں گے۔ ابن عطا اللہ اسکندری مالوشیم جن کے جو جس کا اثر یہ ہے اس کے مصنف کو فرماتے ہیں، اللہ نے ان کے اوپر عقاب فرمایا، ان انسانوں کو بتلا دو کہ یہ جو ہے گناہ جب کرتا ہے تو وہ کوشش یہ ہوتی کوئی مخلوق اس کو دیکھنے والی ایک آنکھ بھی اگر ہے، ایک دروازہ بھی اگر کھلا ہوا ہے، ایک کھڑکی بھی کھلی ہوئی ہے، ایک سوراخ بھی ایسا ہے جس کے متعلق وہ یوں سمجھتا ہے کہ یہاں سے مجھے کوئی دیکھ سکے گا، تو وہ گناہ کرنے سے پہلے اس کو بند کرنے کی کوشش کرتا، لیکن اللہ تعالیٰ دیکھ رہے ہیں کیا ہمارا ایمان ہے، علم یا عالم بے ان اللہ یار، کیا یہ جانتا نہیں کہ اللہ تعالیٰ دیکھ رہے ہیں؟ اب یہ جانتے ہوئے اس کا یقین ہوتے ہوئے کہ اللہ دیکھ رہا ہے پھر بھی گناہ، اللہ تعالیٰ نے ان کے دل پہ ڈالا کہ ان کو کہو کہ تجھے دیکھنے والوں میں سب سے کمتر مجھے سمجھا تو نے، یہ اللہ تعالیٰ کی کتنی بڑی توہین کہ معمولی مخلوق دیکھ رہی ہو تو ہم اپنے آپ کو گناہوں سے بچانے کی کوشش کرتے ہیں، اور جب ہم یہ جانتے ہیں ہمیں یقین ہے ہمارا ایمان ہے کہ اللہ تعالیٰ دیکھ رہے ہیں، پھر بھی اپنے آپ کو گناہوں سے بچانے کا اہتمام نہیں کرتے، کیا بات، یہی بات ان کے الہام میں اللہ تعالیٰ کی طرف سے بتلائی گئی کہ گویا اس کے دیکھنے والوں میں سب سے گھٹیا کمتر جو ہے کس کو سمجھا، نعوذ باللہ، اللہ تعالیٰ کو سمجھا۔ حضرت ڈاکٹر عبدالحی صاحب رحمۃ اللہ علیہ فرماتے ہیں کہ بھائی کوئی آدمی بدنگاہی کر رہا ہے، کوئی آدمی کیونکہ میں بدنگاہی کر رہا ہوں میرا باپ مجھے دیکھ رہا ہے تو کرے گا بدنگاہی، نہیں میرا شیخ مجھے دیکھ رہا ہے تو بدنگاہی کرے گا، میرا استاد مجھے دیکھ رہا ہے، ارے یہ تو بڑے ہوئے، بلکہ اگر وہ یوں سمجھتا ہے کہ میں بدنگاہی کر رہا ہوں میرا شاگرد مجھے دیکھ رہا ہے، میرا بیٹا مجھے دیکھ رہا ہے، میرا مرید مجھے دیکھ رہا ہے، تو کیا بدنگاہی کرے گا، وہ تو چھوٹے تھے، وہ بڑے دیکھ رہے ہیں، اپنے بڑے تھے، یہ اپنے چھوٹے تھے، ان کو دیکھنے کا اگر ہے کہ یہ مجھے دیکھ رہے ہیں تو بھی کیا بدنگاہی کرے گا، حالانکہ یہ وہ لوگ ہیں کہ ان کے اختیار میں ہماری روزی نہیں، ہماری عزت نہیں، ہمارا کوئی معاملہ اللہ نے ان کے اختیار، ہمارا معاملہ تو کس کے ہاتھ میں، اس کے باوجود ان کے دیکھنے کا ہم اتنا لحاظ کرتے ہیں اور اپنے آپ کو گناہوں سے بچانے کا اہتمام کرتے ہیں، اللہ تعالیٰ دیکھ رہے ہیں، پھر کیوں اپنے آپ کو نہ بچانا، بدنگاہی سے، یہ بدنگاہی سے بچنے کے لیے یہ بہترین تدبیر ہے جو ہمیں اب آپ اکابر بتاتے ہیں، یہ بدنگاہی سے اپنے آپ کو بچانے کی بہت زیادہ، آج کل یہ مرض بہت زیادہ ہو گیا، کوئی اس سے بچا نہیں، بعض بزرگوں کو تو لگتا ہے 99%, کوئی بھی سب اس کے اندر مبتلا. حضرت حکیم اختر صاحب دامت برکاتہ فرماتے کہ میں اس موضوع کا اسپیشلسٹ ہوں بندگاہی. حضرت حکیم صاحب کی کتابیں ان کے منفوظات وغیرہ پڑھا کرو, انشاءاللہ یہ بندگاہی کے معاملے میں بہت فائدہ ہوگا. تو بہرحال حقیقت یہ ہے کہ اس آج کل عام طور پر اس راہ سلوک کے اندر جو نقصانات ہو رہے ہیں اس کا اس کے اندر نمبر اول پر یہی ہے, کون ہے؟ بندگاہی. اور اس کے دور کرنے کے لیے, اس سے اپنے آپ کو بچانے کے لیے جیسی محنت کرنی چاہیے وہ کی نہیں جاتی, حالانکہ اس سے بڑا نقصان پہنچتا ہے, بہت بڑا نقصان. جیسا کہ کل میں بتلا چکا ہوں کہ اس بندگاہی کے ساتھ آدمی کے دل کا تعلق اللہ سے قائم نہیں ہو سکتا, آدمی کے قلب کی اصلاح نہیں ہو سکتی. یہ ہماری نگاہوں کی حفاظت کا جو ہمیں حکم دیا گیا, جو اس سلسلے میں جو نصوص ہیں قرآن کے حدیث کے, ان نصوص کو بھی سامنے رکھنے کی ضرورت ہے. یعلم خائنۃ العیون, اللہ تعالیٰ آنکھوں کی چوری کو, اس کی خیانت کو جانتے ہیں. گویا یہ آیت آدمی اپنے سامنے رکھتے, اس لیے کہ بدنگاہی یہ ایک ایسا, حضرت خانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ عام طور پر بدنگاہی والے گناہ کا کسی کو پتہ نہیں چلتا. آدمی لوگوں کے درمیان بیٹھا ہوا اور لوگوں کے درمیان بیٹھے بیٹھے بھی بدنگاہی کا ارتکاب کر لے گا, تو پاس میں بیٹھنے والوں کو عام طور پر پتا نہیں چلتا کہ اس نے کوئی گڑبڑ کی ہے. سمجھا کہ نہیں؟ یہ گناہ ایسا, اسی لیے باری تعالیٰ فرماتے ہیں یار وہ خائن بنائے. دیکھو دنیا سے تو اپنے آپ کو بچا لو گے, دنیا کو تو دھوکہ دے سکتے ہو, وہاں تو کھانچا مار سکتے ہو. بمبئی والوں کی بھاشا میں بمبئی والے کھانچا مارنا بولتے ہیں, کوئی آدمی غلط طریقے سے کوئی یہ کرے تو وہاں کھانچا مار سکتے ہو, لیکن اللہ سے اپنا اللہ کی نگاہ سے اپنے آپ کو نہیں. ان رب کا لبیل مرساد, تمہارا رب تمہاری تاک میں ہے, تاک میں مرساد. کوئی آدمی جو ہے نا ٹک ٹکی باندھے ہوئے کسی کو دیکھ, میں برابر آپ کے اوپر نگاہ جمائے بیٹھا ہوں, آپ دیکھ رہے ہیں کہ میں دیکھ رہا ہوں, تو آپ چلو برابر کی ادھر ادھر لوگ نمازیں پڑھتے ہیں, ادھر ادھر نگاہ پاس میں بیٹھے ہوئے تو انہیں دیکھتے ہیں. تو آپ کی نگاہ, اللہ ہماری نگاہ کو دیکھ رہا ہے, ہماری نگاہ کیا دیکھ رہی ہے وہ اللہ دیکھ رہا ہے. ان رب کا لبی مرساد, اللہ ہماری گات میں ہے. اس لیے بھائی یہ نہ سمجھو اس کا, اس تصور کو تازہ رکھنے کی ضرورت ہے, بار بار اس کا استحصار. اللہ تعالیٰ سے دعا بھی کرو اپنے نفس کے شر سے بچنے کا. حدیث کے اندر اسی جو چیز آئیں سبحان اللہ الناظر والمنظور الیہ, کل بتلایا تھا دیکھنے والے پر بھی. اب آپ سبق پڑھا رہے, سبق پڑھا رہے, قرآن پڑھا رہے, تفسیر پڑھا رہے, ہاں آپ حفظ کے مدرس ہیں اپنے بچوں کا, اور اسی میں آپ جو ہے کسی امرت کے ساتھ بد نظری کر رہے ہیں. آپ بتائیے کہ اب یہ لعنت کا کام ہے یا نہیں؟ ایک طرف تو قرآن سامنے کھلا ہوا ہے, آپ کی نگاہوں میں قرآن ہے, آپ بچے بھی قرآن پڑھ رہے ہیں, آپ بھی قرآن پڑھ رہے ہیں, دوسری طرف بد نگاہی کر کے اپنے آپ کو مورید بنا رہے ہیں, کائی کا لعنت خدا ہوئی. اب لعنت آئے گی آپ, ایک قرآن کا پڑھنا تو رحمت کا ذریعہ ہے. مجھے لطیفہ یاد آ گیا, حضرت مفتی رشید احمد صاحب لدھیانی رحمۃ اللہ علیہ صاحب حسن الفتاوا, تو لکھا ہے جگہ کسی کے گھر پر تشریف لے گئے تو دیکھا کہ وہاں وہ قرآن کی آیتوں کے کتبے بھی لگے ہوئے تھے اور ساتھ میں جو ہے کچھ تصویریں بھی لٹکی ہوئی تھی. تو حضرت نے اس سے کہا شاید تم کو مرغ لڑانے کی عادت ہے, مرغوں کو لڑانے کی عادت ہوتی ہے نا بعضوں کو. تو کہا عجیب معاملہ ہے, ایک طرف تو برکت کے لیے تم نے قرآن کی آیتوں کے کتبے لگا رکھے ہیں اور دوسری طرف جو ہے وہ تصویریں ہیں, اور تصویروں کے متعلق حدیث میں آتا ہے کہ جس گھر میں تصویریں ہوتی ہیں اس میں رحمت کے فرشتے نہیں آتے. ایسا معلوم ہوتا ہے تم کو مرغے لڑانے کی عادت ہے, یہی حال ہمارا ہو گیا. ایک طرف تو ہم قرآن پڑھتے پڑھا رہے ہیں اور دوسری طرف نگاہی ہو, کیسے اس میں برکت آئے؟ اس لیے ضرورت ہے کیا ان چیزوں کا احساس ہو, ان چیزوں کو بار بار سوچیں اور سوچ کر اپنے آپ. یہ جو میں نے کل بھی بتایا کہ اعمال کے انوار, طاعات کے انوار ختم ہو جاتے ہیں, کیسے؟ کیسے؟ بدنگاہی. اس لیے ہم کتنی عبادتیں کریں ہمارے علم کے اندر بھی جو برکت نہیں ہے اس کی وجہ, علم کے برکات سے بھی محرومی کی وجہ یہی گناہ, اور یہ بدنظری والا گناہ خطرناک ہو. یہ تو ظاہر ہے اس سے پھر فائدہ نہیں, طاعات کا فائدہ نہیں ہوگا. آپ نے جو ہے किसी टंकी के ऊपर जो है मशीन के जरिए से आपने ये टंकी भर रहे हैं, लेकिन नीचे का वाल जो है खुला हुआ है, तो टंकी भरेगी कभी? ऊपर से कितना ही जो है फोर्स से जोश के साथ पानी आएगा वो सारा अंदर जाएगा, अगर नीचे का वाल बंद कर दिया ऊपर चाहे फोर्स से ने एक छोटा सा नल लगा दिया, पतली बारीक पर गिर रही है, तो आज नहीं तो 2 महीने के बाद भी ये टंकी क्या हो जाएगी? फट जाएगी। तो हमारी दिल की टंकी जो अनुराग से खाली है, उसकी वजह यही कि ये हम गुनाह करते हैं, गुनाहों के नतीजे में ये सारे अनुराग खत्म होते हैं। मैंने कल बताया था, एक तो है सवाब, सवाब अपनी जगह पर सवाब मिले, इस हम कुरान की तिलावत करते हैं, नमाज पढ़ते हैं, जो भी इताअत करेंगे सवाब मिलेगा आपके नमाज, लेकिन एक है उसका असर अनुराग, उसकी वजह से कल्ब की कैफियत का बनना, ये मौकूफ है इस शर्त पर कि आप अपने आप को गुनाहों से बचाएं, और उसमें भी ये बदली गई तो जितना आप अपने आप को गुनाहों से बचाएंगे उतना ही आपकी ताहत के अंदर, वरना एक तरफ ताहत करते चले जाओ। ये तो ऐसा ही है जैसे एक आदमी रोजाना 1 लाख रुपये कमाता है और 1.5 लाख इस्तेमाल करता है, तो क्या होगा? उसमें नतीजा होगा तो मखरूज हो जाएगा। और एक आदमी है 10 रुपये कमाता है लेकिन जो है वो महफूज रखता है या 5 इस्तेमाल करता है, तो उसके पास बचत रखे। तो बहरहाल ज़रूरत है कि हम अपना जो है जायजा लेते रहें गुनाह से बचाने का। आज भी वो पढ़ना चाहता था लेकिन उसको कुछ चीज़ें अगर शेख ने लिखी है, ये राह सलूक में हजरत ने एक बात लिखी है कि जिक्र करने के नतीजे में भी वो जो अनवारात दिल में पैदा होते हैं और जो अल्लाह के साथ एक नस्बत पैदा होती है बदनिगाही की वजह से, वो भी क्या हो जाती है? ख़त्म हो जाती है। यानी बना बनाया काम भी बिगड़ जाता है। एक तो है नया नहीं बनता, वो तो है अपनी जगह पर ताल्लुक पैदा, लेकिन जो ताल्लुक पैदा हो चुका है और खुदा न करे कोई आदमी अगर इस मुसीबत में फंस गया तो वो पैदा शुदा नस्बत भी उसकी क्या हो जाती है? छीन जाती है। इसलिए ज़रूरत है कि अपने आप को इस बदनिगाही से बचाओ। इसके सारे असबाब ये मोबाइल, आजकल ये मोबाइल जो है, यहाँ मस्जिद में बैठे बैठे कल रात एक आदमी मुझे आके कह गया, खैर अब वो तो इधर उधर गया, मैं कोई घर तो जानता नहीं कौन क्या करता है, लेकिन बार उसका कि मैं पीछे पीछे देखा जो आदमी दो बैठे हुए चार उधर बैठे हुए हैं, तो सब अपने मोबाइल खोले हुए हैं और सब ये उधर नमाज पढ़ाई ये उनको कहा। मैंने कहा भी कि ये कोई साइबर काफे नहीं है कि तुम इस तरह करते हो, ये यहाँ मस्जिद में आकर इस तरह होते, ये जो चीज़ें हैं यहाँ इससे इन चीज़ों से हर चीज़ से अपने आप को इन बुरी आदतों से निकालो छुड़ाओ। मैंने कहा था कल कि ये मौत के बाद तो जो भुगतना है वो अपनी जगह पर, उससे तो हम नहीं बच, लेकिन दुनिया ही में अल्लाह ताला इन गुनाहों की वजह से ऐसे हालात पैदा करते हैं कि आदमी खून के आंसू रोता है, लेकिन कोई उसको बचाने वाला या उसको इन मुसीबतों से निकालने वाला नहीं। मेरे सामने बहुत से ऐसे वाकयात आए तो वो अपनी कोताहियों का तस्करा करते हैं कि इस बुराई में गुजरा था, अब यह मेरा ये हाल है, रातें मेरी रोने में गुजरती हैं और वह लेकिन कोई चैन और सुकून नहीं। दुनिया ही में अल्लाह ताला बता दे गुनाहों का, गुनाह कोई मामूली चीज़ नहीं है, इसलिए ज़रूरत है इन चीज़ों से, खास करके ये बदनिगाही और इसी ये जो मोबाइल के ऊपर आजकल जो कुछ भी है इंटरनेट पर वो यही है, लोग उसको खोल करके वो जो है वो सब नंगी तस्वीरें और जो है ऐसी ख्वाहिश चीज़ें देखते हैं, उससे लुत्फ हासिल करते हैं। ये लुत्फ तो वही है जो अभी बताया खुजली वाला, वो तो उसके बाद जब उसकी जलन उठेगी ना और उस जलन की वजह से जब आप चिल्लाओगे ना तो उस वक्त तो कोई आपकी मदद करने वाला नहीं होगा। अल्लाह ताला मेरी आपकी हिफाजत। आमीन।